पातला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ देहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफ देहिता।
नमस्कार, सामुदायिक रेडियो शुक्लाफाटा एफएमको प्रस्तुति कार्यक्रम जवाबदेहितामा तपाईँलाई स्वागत छ। सहकर्मी साथी जयदेव जोशीसँगै म अरुण चन्द शुक्लाफाटा एफएमको स्टुडियोमा कार्यक्रम जवाबदेहिता लिएर उपस्थित भएका छौँ र यो कार्यक्रम तपाईँ
आइतबार साँझ 6:30 बजेबाट सुन्न सक्नुहुनेछ।
र कार्यक्रम जवाबदेहितामा हामी सम्बन्धित पक्षले आफ्नो ठाउँबाट गर्नुपर्ने जिम्मेवारी पुरा गरेको छ कि छैन भन्ने विषयमा कुरा गर्ने गर्दछौँ र यसै सन्दर्भमा आज हामी माइती नेपालले गर्नुपर्ने उत्तरदायित्व पुरा गरेको छ कि छैन भनेर हाम्रा सहकर्मी साथी जयदेव जोशीले कुरा गर्नुभएको छ। प्रस्तुत छ यो कुराकानी।
कार्यक्रममा यहाँलाई स्वागत छ, यहाँको परिचय।
हस्, धन्यवाद। म विश्व खड्का, म माइती नेपालको केन्द्रीय कार्यालय काठमाडौँमा विगत 24 वर्षदेखि कार्यरत छु।
के गर्नुभयो त्यो 24 वर्षको दौर?
प्रथमत मैले नेपालमा महिलाहरूको बेचबिखन र महिलामाथि हुने जुन शोषण हिंसा छ त्यसको बारेमा मैले धेरै कुरा सिकेँ। तथापि 2.5 दशकको समय भनेको धेरै लामो समय हो। मैले जति सिकेँ अझ धेरै सिक्नुपर्छ जस्तो मैले चाहिँ यो जुन महिला हिंसा र महिलामाथि हुने अत्याचार, अन्याय, अत्याचार, हिंसा जुन बढ्दै गएको छ त्यसले चाहिँ मैले जति पनि सिकेँ, जति पनि गरेँ, त्यो चाहिँ यसो पछाडि फर्केर हेऱ्यो र अगाडिको स्थिति हेऱ्यो भने त्यो केही हो जस्तो मलाई चाहिँ लागेको छैन।
तपाईँले यो दौरानमा चाहिँ यो घटनाहरू या यी विषयहरू बढ्नका कारणहरू के देख्नुभयो?
अब पहिलो कुरो त हामी एउटा पितृसत्तात्मक समाजमा छौँ, यो परिवर्तनको मुखमा छ। हामीले धेरै यस्ता सोचहरू जसले चाहिँ महिला हिंसालाई फ्युलिङ गरेको छ, महिला हिंसा हुनुमा सहयोग गरेको छ, त्यस्ता सोचहरू, त्यस्ता कानुनहरू, त्यस्ता खालका परिस्थितिहरू अथवा समाजमा विद्यमान एउटा संस्कृतिहरूलाई बिस्तारै परिवर्तन गर्दै लैजानुपर्छ भन्ने एउटा हाम्रो त्यो अभियान पनि रह्यो। र यो अभियान यो खालको एउटा परिस्थिति र स्थितिले गर्दाखेरि पनि महिला हिंसा हुनुमा सहयोग गरेको एउटा त्यो पितृसत्तात्मक सोच भनौँ न, सबै कुरो चाहिँ महिलाले नै गर्नुपर्छ, महिला चाहिँ सहेर बस्नुपर्छ, महिलाले बोल्नु हुँदैन, महिला बाठी भएको, कुखुरा बासेको, यो कुराहरू जुन छन् नि यसले गर्दाखेरि नै महिलाहरूमा त्यो खुलेर अगाडि आएर मैले पनि गर्न सक्छु र म पनि पुरुष समान हुँ भन्ने चाहिँ भावनामा चाहिँ हीनताबोधको स्थिति सृजना गर्यो। त्यसले गर्दाखेरि यो चाहिँ एउटा रह्यो। अर्को कुरा के छ भने महिलाहरूलाई धेरै अगाडिदेखि नै एउटा दोस्रो दर्जाको नागरिकको रूपमा हेरियो। उहाँहरूलाई शिक्षा, सम्पत्तिमा समान अधिकार, राजनैतिकमा समान अधिकार लगायत कुनै पनि तहमा, सहभागिताको तहमा उहाँहरूलाई चाहिँ समावेश गरिएन। त्यसले गर्दा उहाँहरू जहिले पनि घर र चुल्हा चौकामा मात्रै सीमित रहियो, राखियो, जसले गर्दाखेरि यो अवस्था आजसम्म चाहिँ आएको मैले चाहिँ अनुभव गरेको छु।
जस्तै यहाँले पितृसत्तात्मक सोचको कारण भन्नुभयो, यो त लामो इस्यु भइसक्यो। अब यहाँले चाहिँ 2 दशक पार गरिसक्नुभएको छ, 3 दशक चाहिँ यसको चाहिँ भाषण गरिसकेको अवस्था भइसकेको छ भने अब त धेरै परिवर्तन खालका कुराहरू आइसके, त्यही कुरालाई किन कोट्याउँछन् जस्तो लाग्यो यहाँले?
होइन, त्यो त पक्कै पनि हो, किनभने हाम्रो रगतमा हामी जब जन्मिँदैखेरि हामी त सबै कुरो लिएर आइसकेका हुन्छौँ, हाम्रो साइज मात्र सानो हुन्छ, हामीसँग भएका कुराहरू त त्योभित्र चल्ने हाम्रो रगतमा दौडिने कुराहरू त हाम्रा बाजे बराजुबाटै हामीले सिकेर आएका हुन्छौँ। अब यसको परिवर्तन भनेको त तबसम्म मात्रै सम्भव छ जबसम्म हामीले, मलाई सानो हुँदाखेरि मेरो बुवाले पर सरेको महिलालाई छोयो भने तेरो जनै काटेर फ्याँक्नुपर्छ भनेर सिकाएको थियो, भनेपछि त्यो त मेरो छाप त अझैसम्म छ नि त। अब मैले मेरो छोरालाई भनेको छु यो यस्तो अवस्थाको कुरा हो, यसमा यस्तो यस्तो पूर्व पहिला पहिला यस्तो हुन्थ्यो, अब अहिले चाहिँ सामान्यत यसलाई चाहिँ मानिँदैन भनेपछि अब मेरो छोराले त्यो विषय भनेको चाहिँ यस्तो रहेछ भन्ने कुरो बुझ्ने हो। त्यसले गर्दा मलाई मेरो परिवारमा मेरो बुवा मेरो आमाहरूले जुन खालको एउटा परिस्थितिको सिर्जना गरेर मलाई त्यो खालको ल्याउनुभयो त्यो त मेरो छाप अझै पनि गएको छैन नि। ताकि मैले यो कुरालाई बुझिसकेका छु, मैले तैपनि यो कुरा गलत हो भन्ने कुरो मलाई थाहा छ, तैपनि मलाई के लाग्छ भने कुनै कुनै बेला म मन्दिरमा जाने बेलामा अथवा केही गर्ने बेलामा त्यो झलास कता कता आउँछ भनेपछि यो अमिट रूपमा तपाईँको प्रत्येक नसा नसामा यो कुरो दौडिएको छ। त्यसले गर्दा तपाईँले अबको यो पुरै जेनेरेसन चेन्ज भएपछि मात्रै यो कुरो सम्भव छ कि यी कुराहरू चाहिँ संस्कृतिमा पहिला थियो होला नि, अब अहिले चाहिँ अलिकति परिवर्तन भइसक्यो भन्ने कुरो यो जेनेरेसन चेन्ज भएपछि मात्र आउने कुरा हो।
जस्तै यहाँले अब मानव असार विशेष गरी अब चेलीबेटी बेचबिखनकै विषयमा बढी केन्द्रित हुनु भएको छ भने यो हुनुमा चाहिँ के देख्नुभयो तपाईँहरूले बढी मानव ओसार प्रसार हुने जुन एउटा प्रक्रिया छ यसमा चाहिँ महत्त्वपूर्ण चाहिँ कारक चाहिँ के देख्नु भएको छ?
अब अहिलेको परिस्थिति झट्टै हेर्दाखेरि मानिस एकदम परिवर्तनशील प्राणी हो, उसले परिवर्तन खोज्छ र त्यहाँमाथि पनि अहिलेको बदलिदो परिस्थितिमा तपाईँलाई सोसियल मिडिया भनौँ, अब इन्टरनेट भनौँ, अनलाइनहरूले तपाईँलाई विश्वभरिका कुराहरू तपाईँले आफ्नो हातमा बसेर हेर्न सक्नुहुन्छ र पक्कै पनि यसले चाहिँ गाउँ गाउँसम्ममा असर पुर्याइसकेको जुन कुरो राम्रो पनि हो होइन, त्यसले राम्रो एउटा चाहिँ शिक्षाका कुराहरू, नयाँ कुराहरू सिक्ने कुराहरूमा त्यसले धेरै मद्दत गरेको छ, तर त्यसको केही पार्टहरू चाहिँ अलिकति केही पक्षहरू छन् जसले चाहिँ महिलाहरूलाई जस्तो फेसबुकमा तपाईँले देख्नु भएको छ साथी बनेर धेरै दिदीबहिनीहरू हिंसामा पर्नु भएको छ, बेचबिखनमा पर्नु भएको छ। त्यसै गरी अब अहिले यो वैदेशिक रोजगारी भनौँ अथवा रोजगारीको सिलसिलामा रोजगारी सबैको एउटा अपरिहार्यता हो होइन, हाम्रो जस्तो समाजमा जहाँ रोजगारीको स्थिति एकदमै न्यून छ उसले मानिसले रोजगारी खोज्नु एकदम सही कुरा हो। त्यही क्रममा चाहिँ यो बिचमा रहेका एजेन्टहरू दलालहरूले चाहिँ त्यसको फाइदा उठाएर महिलाहरूलाई विभिन्न खालको प्रलोभनमा विदेशमा लैजाने काममा लैजाने कामले गर्दाखेरि यो समस्या चाहिँ त्यो हिसाबले बढेको, त्यो हिसाबले चाहिँ बेचबिखनमा वृद्धि भएको एउटातिर छ भने अब यो चाहिँ अहिले नयाँ खालको ट्रेन्ड भयो। अब त पुरानो ट्रेन्ड हेर्ने भने पुरानो अवस्थाको चाहिँ तपाईँको बेचबिखन हेर्ने भने हिजो यो बधुवा मजदुर बनाएर राख्नको लागि, यौन दासको रूपमा प्रयोग गर्नको लागि होइन, यो सर्कसमा खेलाउनको लागि थियो भने अब अहिले आएर बेचबिखन चाहिँ त्यसको स्वरूप परिवर्तन भयो होइन, स्वरूप परिवर्तन भइसक्यो। त्यसले हिजो हामीले चाहिँ बेचबिखन भारतका विभिन्न सहरहरूमा यौनको व्यवसायका लागि, यौन शोषणको लागि चाहिँ बेचबिखन हुने गरेको थियो भनेर भनिरहेको थियौँ भने अब आज त्यो स्वरूप परिवर्तन भएर अन्त्य पुगेको छ। त्यही गर्दाखेरि तपाईँको भारतका ठुला ठुला सहर जस्तो जहाँ चाहिँ यो कोठीहरू छ भारतका, यो विशेष गरी बम्बेमा, त्यो बम्बेका कमाटीपुराका कोठीहरू अहिले खाली लगभग भइसकेका छन्। किनभने त्यहाँ एउटा त त्यहाँ धेरै जस्तो पुलिसहरूले रेड हान्यो र त्यहाँबाट उनीहरू भाग्न बाध्य भए, एउटा र उनीहरू अपार्टमेन्टमा लुकेर त्यस्तो खालको धन्दा चलाउन थाले भने, त्यसै गरी अब नेपालबाट हुने बेचबिखन चाहिँ भारत नभएर अब यो पूर्वी खाडी मुलुकतिर, पूर्वी एसियातिर गयो। त्यसले गर्दाखेरि पनि यो परिवर्तन भएको छ र यो जुन स्वरूप परिवर्तन भएको छ, हिजो अब त्यो भने चाहिँ आज अब वैदेशी रोजगारीको नाममा हुने, वैदेशी रोजगारी आफैमा नराम्रो चिज होइन तर वैदेशी रोजगारीका क्रममा जुन ठगी र जुन खालका झुठा विवरणहरू प्रेस गरेर चाहिँ झुठा आश्वासन दिएर महिलाहरूलाई बेचिन्छ, त्यो चाहिँ एउटा बेचबिखनको स्वरूप भएको छ। त्यसै गरी अहिले चाहिँ तपाईँको एजुकेसन कन्सल्टेन्सीको नाममा, शैक्षिक परामर्श केन्द्रका नाममा धेरै यङ युवा विद्यार्थीहरूलाई विभिन्न देशमा लगेर अलपत्र पारेर राख्ने अवस्था पनि आएको छ। त्यसै गरी अहिले चाहिँ यो विवाह जस्तो अब अहिले चाइनिज कोरियनहरूसँग नेपाली दिदीबहिनीहरूको यो म्यारिज ब्युरो को नाममा धेरै दिदीबहिनीहरू चाहिँ नेपाली दिदीबहिनीहरूलाई बिहा गराइदिने अनि लगेर उहाँ चाहिँ एकदम त्यो थुनेर जबरजस्ती चाहिँ राख्ने र उनीहरूमाथि शोषण गर्ने काम, त्यो पनि अर्को एउटा चाहिँ म्यारेज ब्युरोको नाममा यो बेचबिखनको चाहिँ नयाँ सिराबाट चाहिँ बेचबिखन आइपरेको छ, देखा परेको छ।
यहाँलाई 24 वर्ष भयो जे भयो भने त्यो कुरालाई चाहिँ त्यो एउटा जग्ने अपराधलाई चाहिँ रोकथाम गर्नको लागि, तर माइती नेपालले पछिल्लो समयमा चाहिँ यी कुराहरूलाई चाहिँ नियन्त्रण गर्न कस्तो अभियान सुरु गरेको?
अब पहिलो त माइती नेपाल एउटा मानव अधिकार रक्षाका लागि कार्यरत संस्था हो र यसले चाहिँ विशेष गरी ग्रासरुटमा रहेका यस्ता खालका जोखिमपूर्ण अवस्थामा रहेका दिदीबहिनीहरूलाई सक्षम गर्ने, इम्पावर गर्ने र त्यो विषयमा जानकार गराउने हो भने, अर्को चाहिँ नेतृत्व तहमा रहेका, नीति निर्माण तहमा रहेका व्यक्तिहरूलाई र निकायहरूसँग सहकार्य गरेर चाहिँ त्यसको एउटा लागि सही नीति निर्माण गर्ने काममा चाहिँ माइती नेपाल क्रियाशील छ। र त्यसै गरी अब अहिले जस्तो माइती नेपालले विभिन्न गाउँ गाउँमा चेतनामूलक अभियान, पहिलो काम त भनेको चेतना वृद्धि गर्ने नै हो। अब हुन त चेतनाको पनि कति वृद्धि गर्नु, मान्छेमा चेतना त यति भइसक्यो कि ए यो त मलाई हुँदैन, अब मलाई थाहा छ भनेर भन्यो तर त्यही मान्छे परिरहेको हुन्छ। कस्तो भने अब त्यो चेतना थाहा छ मलाई यस्तो घटना हुनसक्छ, मैले अलिक केयरफुल हुनुपर्छ भनेको छ, तर पनि त्यो खालको घुमिफेरी परिरहेको छ। किनभने त्यसलाई एउटा त बाध्यताले गर्दा पनि हुनसक्छ, अब मलाई घरमा कुनै अवसरै छैन भने, मैले रिस्क भए पनि, त्यहाँ जोखिम भए पनि मैले त्यो काम लिनुपर्ने हुन्छ, त्यो जोखिम मोल्देर पनि काम गर्ने अवस्थामा त्यो परेका घटनाहरू छन्। त्यसले गर्दा चेतना त त्यो हदसम्म छ, तर अब अर्को भनेको जस्तो अब हामीले चाहिँ रोजगारीका अवसर कसरी सिर्जना गर्ने, चेतना मात्रै त भएर भएन, ज्ञान मात्रै दिएर भएन, भोको पेटलाई पनि केही समाधान त खोजिदिनु पऱ्यो। त्यसरी हामीले यो प्राइभेट सेक्टरहरूसँग मिलेर विभिन्न खालका तालिमहरू प्रदान गर्ने र त्यो रोजगारी उपलब्ध गराउने. अहिले तपाईँको नेपालमै पनि अहिले धेरै म युवा युवतीहरूलाई के अनुरोध गर्न चाहन्छु भने तपाईँहरू विदेश विदेश मात्रै भनेर चाहिँ त्यसरी आँखै नहेरिकन चाहिँ हाम नफाल्नुहोस्. किनभनेदेखि नेपालमै अहिले रोजगारीको अवसर धेरै छन्. हालाकि विदेशको जस्तो ठुला ठुला महल झिलिमिली बत्ती राम्रा चिल्ला सडक नेपालमा अवश्य पनि छैन होला, तर तपाईँ हामी बसेर नै त्यो निर्माण गर्न सक्छौँ. तपाईँ हामी नै देशमा परिश्रम गऱ्यौँ भने हामीले त्यो निर्माण गर्न सक्छौँ. त्यसैले सबैलाई म के अनुरोध गर्दछु भने विदेशमा सुन फल्दैन, त्यसले गर्दाखेरि नेपालमै स्वदेशमै पनि अहिले धेरै रोजगारीका अवसरहरू छन् र रोजगारीको अवसर नभए पनि सृजना आफैले खोज्ने गर्नुपर्ने हुन्छ. यदि त्यो गर्न सक्यो भने त्यो चिल्ला सडक, त्यो झिलिमिली सहर र एउटा राम्रो एक पेट खान सक्ने अवस्था हामी यहीँ बसेर पनि गर्न सक्छौँ. यो म अनुरोध गर्न चाहन्छु र हामीले प्राइभेट सेक्टरलाई पनि त्यही अनुरोध गरेका छौँ. तपाईँहरूले पनि यो रोजगारीका अवसरहरू सिर्जना गर्नुहोस्. आखिर तपाईँहरूले रोजगारी सिर्जना गर्नुभयो भने मात्रै तपाईँको उद्योग पनि फस्टाउने हो, होइन? नत्र तपाईँले रोजगारी सिर्जना गर्नु भएन, यस्तो छ उस्तो छ भने तपाईँको उद्योग पनि रहँदैन. त्यसले गर्दा तपाईँहरूले आफ्नो देशको लागि र यो जनताको लागि पनि त्यो सोच्नु होला. र हामीले यो प्राइभेट सेक्टरसँग मिलेर यो खालका कामहरू पनि गरिरहेका छौँ र यसलाई चाहिँ अब एउटा संस्थाको आफ्नो सीमित क्षेत्र हुन्छ. जस्तो हाम्रो 12 यो सीमा नाका छ, त्यो सीमा नाकामा जोखिमपूर्ण अवस्थामा रोकिएका दिदीबहिनीहरूलाई हामी काठमाडौँको हाम्रो सेन्ट्रल अफिसमा लगेर त्यहाँ तालिम केन्द्रमा विभिन्न होटेलहरूसँग व्यवसायीहरूसँग मिलेर, जस्तो ब्युटी पार्लर भयो, यो होटल म्यानेजमेन्ट कलेजहरू भयो, त्यसरी होटेलहरू 5-star होटेलहरूसँग चाहिँ विभिन्न खालको एउटा हाम्रो समन्वय गरेर उहाँहरूलाई तालिम प्रदान गरेर रोजगारी उपलब्ध गराइदिने. अहिले हामीले देखेका छौँ धेरै यस्ता दिदीबहिनीहरू जो हामीले सीमा नाकाबाट फर्काएर पुनर्स्थापना गरेका छौँ, अहिले 20,000-25,000 रुपियाँ तलब खाएर आनन्दसँग आफ्नो जीवन बिताइरहनु भएको छ. त्यस्ता सफलताका घटनाहरू पनि हामीसँग छन्. भनेपछि यो सबैको कम्बिनेसनको रूपमा माइती नेपालले काम गरेको छ, न कि एउटा चेतना जगाउने बोर्डरबाट घर फर्काइदिने हामी दुःख दिन पक्कै पनि चाहेका होइनौँ. तर हाम्रो के भने हामीले देखेका अनुभव र भोगेका घटनाले त्यस्ता दिदीबहिनीहरू धेरै ठाउँमा फस्या हुनाले उहाँहरू र हामीले के पनि भनेका छौँ भने तपाईँहरू आउनुहोस्, तपाईँहरूलाई त्यस्तो खालको सिप र त्यस्तो खालको अवसरको तपाईँहरूलाई आवश्यकता तपाईँले साँच्चीकै खोज्नुभएको भने हामी तपाईँलाई दिन तयार छौँ पनि भनेका छौँ. तर दुर्भाग्य के छ भनेदेखि अघि हिजो मात्रै पनि तपाईँलाई थाहा छ, जस्तो हाम्रो यो रुद्रपुरबाट 5-7 सिन्धुपाल्चोको दिदीबहिनीहरू प्रहरीले उ गरेर फर्कायो विदेश जाने क्रममा, र पहाडगञ्ज तपाईँलाई थाहा छ, पहाडगञ्जमा नेपालीहरू एजेन्ट्सहरूको अखडा दिल्लीको पहाडगञ्जमा छ. त्यो पहाडगञ्जमा 2 मान्छे लिएर आएर कारवाही पनि गर्यो पुलिसले त्यहाँ रुद्रपुरमा. उहाँहरूलाई हामीले सोध्यो तपाईँहरू विदेश जान त लाग्नुभयो कामको खोजीमा, हामी तपाईँहरूलाई काम दिन्छौँ त गर्नुहोस् न भन्दाखेरि त्यो उहाँहरूलाई त्यो यति छाप गहिरो छाप परेको छ विदेशको कि नेपाल भनेर त काम गर्ने ठाउँ नै होइन, विदेशमा मात्रै हो भन्ने खालको. त्यसले त्यो मानसिकताबाट पनि हामीले चाहिँ उठाउनु छ, त्यो मानसिक परिवर्तन गर्नु.
सर, त्यसैमा अलिकति जोडिहालौँ, उनीहरूको भनाइलाई पनि अलिकति कोड गरिहालौँ. हामी आफ्नो सो स्पर्धारूपमा चाहिँ वैदेशिक रोजगारमा जान लागेका हौँ, तर हाम्रो रोजगारी थुच्ने काम पनि गर्यो भन्ने खालको कता कता आभास टाइपको चाहिँ हामीले पायौँ. भनेपछि जुन अब सार्ने काम हो वास्तवमा चाहिँ उनी गरेका तौरले चाहिँ गइराखेको अवस्था थियो, र माइती नेपालको सहकारीमा जे भए पनि उनी बाँच्न र उद्धार हुन चाहिँ सफल भयो. तर यो कुरालाई चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ यहाँले?
होइन, यो मैले भने नि यो हाम्रो चेतनाको अथवा हामीले बुझाइको कमी हो. पहिलो त अब सरकारले महिलाहरू असुरक्षित भए भनेर त्यो सबै कुरो घटनाक्रम देखेर महिलाहरूलाई राज्यको एउटा दायित्व, कुनै पनि महिला असुरक्षित नहोस् भन्ने हिसाबले त्यो घटना भइसकेपछि सरकारले चाहिँ स्वीकृतिप्राप्त एजेन्ट्सहरूबाट नेपालकै एयरपोर्ट प्रयोग गरेर जान पाउने भन्ने व्यवस्था गरिएको छ. तर अब हाम्रो खुला सीमाको कारणले गर्दाखेरि एजेन्ट्सहरूले यी महिलाहरूलाई त थाहा छैन नि भिजा, र उनीहरूलाई सही तरिका के हो, गलत तरिका के हो, के अरे स्वीकृति लिएर जाने के हो, नलिकन जाने के हो, तिनीहरूलाई के पनि थाहा छैन. अब एजेन्ट चिनेको दाजुभाइ जस्तो लजाउँ भनेर पछि सबै कुरो ठिक हुन्छ भनिसकेपछि उनीहरूले विश्वास गरे गए, उनीहरूलाई लाग्यो उनीहरूले त राम्रो जागिर पाउँथ्यो, हामी त उहाँ गाउने बित्तिकै 2-4 हजार रुपियाँ मजाले कमाउन थाल्थ्यौँ अथवा 30-40 हजार रुपियाँ कमाउन थाल्थ्यौँ भन्ने किसिमको उहाँहरूको एउटा मानसिकतामा परिसकेको छ. उनीहरूलाई त भनिदिइसकेका छ नि त एजेन्टले. अब उहाँहरूलाई ठ्याक्कै रोकिदिनु भयो त उहाँहरूको त आम्दानीको स्रोतमा हामीले चाहिँ डाँडा गरे जस्तो बिगारे जस्तो त लाउनु उहाँहरूले बुझाइ त स्वाभाविकै हो. तर अब यो उहाँले त्यस्तो बुझायो, हामीलाई चाहिँ उहाँहरूलाई गलत तरिकाले झुक्याएर लगियो, कानुनको खिलाफमा लगियो, गलत तरिकाले लगियो भन्ने हिसाबले चाहिँ अब त्यो हाम्रो त्यो बुझाइ छ. उहाँहरूले बुझ्ने त जहिले पनि त्यही नै हो. त्यसले गर्दा हामीले उहाँहरूलाई 20,000 जागिर अफर गरे पनि उहाँले तुरन्त मान्नेवाला हुनुहुन्न, किनभने उहाँको दिमागमा त्यो खालको परेको छ जुन गलत हो. मलाई लाग्छ उहाँहरूले केही समयपछि बुझ्नुहुनेछ. जस्तो अब अहिले 2-3 मानिसहरूलाई प्रहरीले थुनेर कारवाही गरेको छ, भोलि बिस्तारै यो कुरो त उहाँहरूले पनि बुझ्नुहुन्छ. र हामीले पनि उहाँलाई भनेको छौँ, तपाईँलाई कुनै समय तपाईँहरूलाई केही गर्छु भने भन्ने इच्छा जाग्यो र त्यसको लागि तपाईँहरूलाई केही सहयोग चाहिन्छ भन्ने जस्तो लाग्यो भने तपाईँ माइती नेपालको ढोका सदैव खुल्ला छ, कन्ट्याक्ट गर्नुहोस् भनेर हामीले त्यो भनेर पठाएका छौँ। मलाई आशा छ उहाँहरूले यो कुरालाई राम्रो तरिकाले बुझ्नुहुनेछ।
तर मलाई एउटा सोधौँ भन्ने कुरा के लाग्यो भने, जस्तो यहाँबाट त्यो घटना भइसकेपछि जे भए पनि भारत सरकारको सुरक्षा निकायले त्यो ठुलो एक्सन लियो र त्यो एक्सन लिइसकेपछि माइती नेपालको सहयोगमा चाहिँ स्वदेश फर्केर सहज रूपमा सुरक्षित रूपमा चाहिँ उहाँ घर पुग्नु पनि सफल हुनुभयो। तर हाम्रो राज्यको चाहिँ दायित्व अलिकति पन्छेको जस्तो यहाँलाई महसुस लागेन, कुनै पनि अब सरकार निकायहरू त्यहीँ उपस्थितहरू नदेखिनुमा?
अब एउटा त के छ भनेदेखि सरकारी निकायको संलग्नता हुने बित्तिकै फेरि त्यो प्रोसेस प्रक्रिया लामो हुन जान्छ। अब इन्डियाको पुलिसले सिधै नेपालको सरकारसँग कुरा गर्नुपर्दा हुन त सीमाको नाकाका कुराहरू तुरन्तै अवस्था पनि हुन्थे एउटा कुरो त्यो। दोस्रो कुरो प्रहरी स्वयं भारतीय प्रहरीले पनि त्यो आवश्यक ठानेन जस्तो लाग्यो मलाई। उसले बुझ्यो अब यो प्रक्रियामा जाने बित्तिकै एउटा त भारतीय प्रहरीलाई नेपालबाट त्यो खालको एक्सन हुन्छ र तिनीहरूले सही उपाउँछन् भन्ने पनि लागेन कि किनभने धेरै कुराहरू यस्ता छन्, हाम्रा नेग्लिजेन्सेसहरू, हाम्रा लुप होल्सहरू, हाम्रा काम कारवाही गर्ने तौर तरिकाहरूमा उनीहरूले विश्वास नगरेको अवस्था पनि हुनसक्छ। किनभने यहाँबाट चेक भएर जाँच भएर गएको उतापट्टि फेला परेका धेरै घटनाहरू धेरै कुराहरू त्यस्ता अवस्था पनि छन्, त्यो अवस्थाले पनि हुनसक्छ। दोस्रो कुरो प्रक्रियागत झन्झट पनि हुनसक्छ। अब नेपाल सरकार र नेपाल प्रहरीलाई बुझाउने बित्तिकै अथवा त्यो सहयोग माग्ने बित्तिकै त्यसको प्रक्रिया लामो हुनसक्छ, त्यो हिसाबले पनि हुनसक्छ जस्तो मलाई लाग्छ। र यो पक्कै पनि तपाईँले भने जस्तो अब यहाँ हुन त अहिले नेपालपट्टि अब राजनैतिक हिसाबले पनि धेरै यहाँका सरकारी संयन्त्रहरू व्यस्त हुनु परेको अवस्था छ, त्यसले गर्दाखेरि
व्यस्त भए पनि अब जिम्मेवारी हो एउटा गैर सरकारी संस्था जसले राज्यको भूमिका निर्वाह गरेको छ, एउटा गैर सरकारी संस्था जसले चाहिँ सराहने काम गरेको छ, गुडविलको आधारले चाहिँ विश्वास गाएर चाहिँ जिम्मा लगाएको छ, तर त्यो जिम्मेवारी त आखिर जे जसोकै भए पनि त राज्यको त हो नि दायित्व
होइन? पक्कै पनि त्यसमा त कुनै राज्यले नाइनास्ती गर्ने अवस्थाै छैन, त्यो जिम्मेवारी भनेको राज्यको। हामी त एउटा सिभिल सोसाइटी अर्गनाइजेसन भएर राज्यलाई सहयोग मात्रै गरेँ, यसको ओनरसिप भनेको जिम्मेवारी वहन गर्नको लागि चाहिँ सरकारी संयन्त्र लिनै पर्छ होइन। मलाई लाग्छ उहाँहरू यस विषयमा सिरियस हुनुहुन्छ। कहिलेकाहीँ विभिन्न त्रुटिका कारण अथवा समय अभावको कारण मानवीय स्रोत र साधन कमीले गर्दाखेरि त्यस्तो भएको हुनसक्छ, तर मलाई लाग्छ आशा छ अब विगतका वर्षको तुलनामा सरकारी संयन्त्रहरू निकायहरू यो विषयप्रति अलिकति केही न केही रूपमा अलिकति सेन्सिटिभ भएको त हामीले पाएका छौँ, तर जति हुनुपर्ने त्यो भएको छैन। मलाई आशा र विश्वास छ, सबैलाई के अनुरोध गर्न चाहन्छु भने हाम्रा धेरै जिम्मेवारीका बावजुद पनि यो विषय एउटा गहिरो र धेरै संवेदनशील विषय भएको हुनाले हामी महिला हिंसा रहित समाजको सृजना तब मात्रै गर्न सकौँ जब हामी सबैको सहभागितामूलक र एउटा पोजिटिभ हाम्रो चाहिँ ऊ हुन्छ, त्यसबेला मात्रै सम्भव छ। त्यसले गर्दाखेरि म उहाँहरूलाई अनुरोध गर्न चाहन्छु यो मुद्दामा पनि उहाँहरूको केही हदसम्म चाहिँ हामीले सहयोग अलिकति पुऱ्यायौँ, तर वास्तवमा फेरि यहाँ यसमा गरिहाल्नु पर्ने ऊ पनि खासै केही छ जस्तो मलाई लाग्दैन। उद्धार भएर आए तिनीहरूलाई अब परिवार पुनर्स्थापना गर्ने काम माइती नेपालले जिम्मा ल्याएको थियो। त्यहाँ अरू कुनै मुद्दामा हामीलाई गर्नुपर्ने अवस्था जस्तो यहाँ एक दुईवटा कुराहरू छन्। अब अहिले तपाईँको व्यापक मोटरसाइकलको प्रयोग भएको पाइएको छ होइन, अब सीमा नाकाहरूमा हिजो रिक्सा टाँगा बसमा लैजाने गरिन्थ्यो भने अब रिक्सा टाँगाहरू व्यापक चेक हुन थाले, त्यसले गर्दाखेरि मानिसहरूले मोटरसाइकलमा दुईजना महिला राखेर लिएर जान थाले। भनेपछि अब त्यो मोटरसाइकल चेक जाँच कसरी हुने त? अब सरकारले आफ्नो किन हामी त्यो निकाय त होइनौँ, तर प्रहरी प्रशासनले त्यो विषयमा ध्यान दिने कि नदिने? हिजो अब बेचबिखन हाम्रो यो कञ्चनपुरमा हुँदैन, यो सिन्धुपाल्चोक नुवाकोटमा हुन्छ भनेर कानमा तेल हालेर बस्ने कि हुन चाहिँ त्यहाँबाट हुन्छ तर जान चाहिँ यहाँबाट जान्छ भने यहाँको संयन्त्र के त? नुवाकोटमा एउटा संयन्त्रले बेचबिखन रोकथाम हुन्थ्यो भने यहाँ अर्को उपाय लगाएर त बेचबिखन रोक्नु पर्यो। त्यस्ता मोटरसाइकल चालकहरू, त्यस्ता मोटरसाइकल उसलाई चाहिँ कसरी कारवाही गर्ने? त्यस्ता सवारी साधन जसले मानव ओसार पसार र मानव तस्कर गर्नमा सहयोग पुर्याएका छन् तिनीहरूलाई कारवाही खोइ त होइन? हाम्रो प्रहरी प्रशासनले के हेर्नु भएको त्यो कुरो चाहिँ यो आजको विषय होइन, धेरै पुरानो विषय हो, धेरैचोटि आइसकेका छ। अहिलेसम्म मोटरसाइकलमा मानव तस्करी गर्नेलाई कारवाही भएको छ जस्तो मलाई लाग्दैन, त्यो त यो विषयमा गम्भीर हुनु जरुरी छ।
जसरी अब त्यो माइती नेपाल नभइदिएको भए उहाँ लगायत धेरै मान्छे जति अब पछिल्लो डाटा हेर्दाखेरि हामी कञ्चनपुरको 1920 भनेको सामान्य होइन, धेरै ठुलो सङ्ख्यामा त्यति एउटा चाहिँ सामाजिक संस्थाले माइती नेपालले चाहिँ उद्धार गरेको छ भने यहाँ चाहिँ केन्द्रीय उसमा कार्यालयमा बस्नु भएको छ, देशभरिकै डाटाहरू चाहिँ बुझ्दाखेरि हामी कसरी बुझ्न सक्छौँ? कतिको हाराहारीमा हामीले चाहिँ अब त्यो पैरवी या उद्धार गरेको चाहिँ पाउन सक्छौँ?
अहिलेसम्म हामीले 30,000 भन्दा बढी नेपाली चेलीबेटीहरू उद्धार गरिसकेका छौँ, जसमध्ये 1200-1300 बेचबिखनमा संलग्न अपराधीहरूलाई कारवाहीको दायरामा मात्र ल्याइसकेका छौँ। दो यो माइती नेपालको काम त होइन, तर माइती नेपालको सहयोग र माइती नेपालले इनिसिएट नलिएको भए यो हुन्थेन। हामीले देखेका छौँ प्रहरीहरूको आफ्नै बाध्यता छन्, लिमिटेसन छन्। हामी राति राति मान्छे समात्नको लागि सिन्धुपाल्चोक, नुवाकोट अथवा विभिन्न जिल्ला जिल्लामा हाम्रो कार्यरत कर्मचारी साथीहरू खटिराख्नु भएको छ, होइन यहाँ मात्रै होइन भारतका विभिन्न सहरहरूमा पुग्नु भएको छ। जस्तै यहाँ हाम्रो महेश्वरीजी हुनुहुन्छ, उहाँहरू प्रत्येक समय समयमा विभिन्न ठाउँमा जान्छन्। त्यसले अब अनवरत रूपमा खटिने हाम्रा कर्मचारीहरूको सहयोगमा हामीले सफल गरेका छौँ। त्यसै गरी हजारौँको सङ्ख्यामा दिदीबहिनीहरू जस्तो हाम्रो रोकथाम गृहहरू छन् गाउँ गाउँमा। हामी यो मात्रै होइन कि नेपाल भारत सीमामा बसेर ढुकेर सीमा ढुकेर मात्रै हामी काम गर्दैनौँ। हामी विभिन्न जिल्ला सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, रसुवा यस्ता जिल्लाहरू जहाँ चाहिँ व्यापक रूपमा चेलीबेटीहरूको बेचबिखन हुन्छ त्यस्ता गाउँ गाउँहरू हामी पुग्छौँ र त्यहाँ महिला समूहहरू गठन गरेर महिला समूहहरू मार्फत विद्यार्थीहरू मार्फत हामीले काम गरेका छौँ। त्यसले हजारौँ विद्यालय हजारौँ महिला समूहहरूमाथि बिचमा हामी पुगिसकेका छौँ र तिनीहरूलाई नै सक्षम बनाएर गाउँ गाउँमा ताकि फेरि माइती नेपाल फर्केर त्यो ठाउँमा जान नपरोस् भन्ने हामीले त्यो खालको एउटा सिस्टम डेभलप गरेका छौँ। जस्तो बेचबिखन चेलीबेटी बेचबिखन विरुद्ध विद्यार्थी समूह भनेर विभिन्न गाउँ गाउँमा सृजना गरेका छौँ र विद्यार्थीहरू मार्फत हामीले चाहिँ कार्यक्रमहरू सञ्चालन गर्छौँ। त्यसै गरी यो रोकथाम गृह भनेर हाम्रो सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुरहरूमा छन्, नवलपरासीमा छन्, त्यहाँ मार्फत हामीले 6-6 महिने तालिम प्रदान गरेर महिलाहरूलाई एउटा चाहिँ चेन्ज मेकर जसले चाहिँ यो सोसाइटीमा गएर माइती नेपालको उद्देश्य पुरा गर्नलाई मानव बेचबिखन न्यूनीकरण गर्नलाई रोकथामका लागि उनीहरूले गाउँ गाउँमा आफूले चाहिँ समूह गठन गरेर काम गर्नुहुन्छ। त्यो खालको कामहरू हामीले गरिरहेका छौँ र
यही दौरानमा तपाईँहरूले लामो अनुभव पनि छ भने त्यस्तो च्यालेन्जहरू चुनौतीहरू केही खेप्नु भएको छ?
अब पक्कै पनि चुनौती भन्नाले चाहिँ अब यो एउटा त हाम्रो विशेष गरी कारवाहीको दौरानमा मानव बेचबिखन ओझार पछात ऐन र यो वैदेशिक रोजगार ऐनमा भएको एउटा ग्यापले गर्दाखेरि पनि अहिले जुन बदलिँदो परिस्थितिमा एजेन्ट्सहरूलाई कारवाही गर्न सकिएको अवस्था छैन, अब त्यो ऐन पनि संशोधन गर्ने प्रक्रियामा छ, त्यो एउटा चुनौती छ। भने अर्को चाहिँ महिलाहरूलाई धेरैभन्दा धेरै यो रोजगारी सृजना गरिदिने ताकि त्यो रोजगारीका नाममा जुन एउटा एजेन्ट्सले फकाएर विदेश लैजाने काम गर्छ त्यो रोक्न सकिन्छ। अर्को भनेको अब यो शिक्षामा सहभागिता उहाँहरूको धेरै न्यून छ, होइन? शिक्षा जसरी हुन्छ महिलाहरूलाई शिक्षाको उसमा चाहिँ पहुँच पुर्याउन सक्यो भनेदेखि पक्कै पनि त्यो हुन्छ। त्यो ती 3-4 चुनौतीहरू चाहिँ हामीले देखेका छौँ। अर्को कुरा भनेको राजनैतिक अस्थिरता, जबसम्म राजनीतिले स्थिर रूपमा चाहिँ सञ्चालन यो प्रशासन सञ्चालन गर्दैन र त्यहाँ समानुपातिक रूपमा बजेट विनियोजित हुँदैन, त्यसले गर्दाखेरि चाहिँ यी समस्याहरूमा समाधान गर्नका लागि अलिकति हुन्छ त्यो राजनैतिक स्थिरता हुनु जरुरी छ जस्तो मलाई लाग्छ।
अन्तमा जाँदा जाँदै केही भनौँ जस्तो,
हाम्रो देश सगरमाथाको देश, हाम्रो देश बुद्धको देश, हामीलाई चाहिँ अहिले विश्वभरि मानव बेचबिखन गर्ने देश भनेर पनि चिन्ने गरेको छ। तपाईँहरू सबैलाई थाहा छ दैनिक रूपमा कफनका बाक्साभित्र हाम्रा नेपाली युवाहरूको लास दैनिक नेपाल फर्किएको छ। यो अवस्थालाई न्यूनीकरण गर्न, यो अवस्थालाई कम गर्नका लागि तपाईँ हामी स्वदेशमै केही गरौँ, विदेश हाम्रो लक्ष्य हुनुपर्छ विदेश जाने, तर विदेश त्यस बेला जाउँ काम गर्नलाई होइन, हामी घुम्नलाई जाउँ, त्यो सबैमा चाहिँ मेरो अनुरोध छ भन्दै यो मानव बेचबिखन रहित समाजको सृजना गर्नमा हामी सबै लाग्नुपर्छ र यो घर घरबाट सुरु हुनुपर्छ। यो माइती नेपालको मात्रै होइन, यो तपाईँको मात्रै, मिडियाको साथीको मात्रै होइन, प्रहरी प्रशासनको मात्रै होइन, यो प्रत्येक नेपालीको एउटा जिम्मेवारी हो र मैले मेरो घरबाट यो खालको समस्या हुन दिने छैन, मैले यो टोलमा यो समस्या हुन दिने छैन भन्ने किसिमको प्रण हामीले गऱ्यौँ भने पक्कै पनि यो देशलाई हामीले मानव बेचबिखन रहित समाज देख्न सक्छौँ भन्ने म अनुरोध गर्न चाहन्छु।
हस्, यहाँले आफ्नो व्यस्त समयका बावजुद पनि कार्यक्रम आएर आफ्ना विचार राख्नु भएको छ, यसको लागि शुक्ला फन्टा एफएमको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, धेरै धन्यवाद।
यो कुराकानी सँगसँगै कार्यक्रम जवाबदेहिताको निर्धारित समय सकिने लागेको छ। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्छ? हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ। हामीलाई सल्लाह सुझाव र सम्पर्कका लागि हाम्रो इमेल ठेगाना रहेको छ fmsuklafanta@gmail.com।
हस्त आदरणीय श्रोता, कार्यक्रम जवाबदेहिताको आजको निर्धारित समय सकिएको छ।
प्रविधिमा साथ दिइरहनुभएका प्राविधिक मित्रलाई धन्यवाद दिँदै सहकर्मी साथी अरुण चन्द्रसँगै म जयदीप जोशी पनि बिदा चाहन्छु। हस्त नमस्ते।
शुक्ला फाटा एफएमको प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता।